रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरदरभन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश। यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने मौसम विज्ञान विभागको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। संसदलाई प्रभावकारी बनाउने विषयमा सभामुखद्वारा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल। र आर्थिक वर्ष 2024-25 भारतको वार्षिक आर्थिक वृद्धि दर 6.5% रहेको तथ्याङ्क सार्वजनिक। अब समाचार विस्तारमा। नेपालमा सरदर मिति भन्दा 15 दिन छिटो मनसून प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसून बिहिबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ। मनसूनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसूनी वर्षा भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमल राम जोशीले नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 रहे पनि मे 29 नै नेपालमा मनसून भित्रिएको जानकारी दिनुभयो। विभागले आगामी मनसूनमा सरदरभन्दा बढ़ी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले आज सार्वजनिक गरेको आगामी मनसूनको हावा पानी आकलन अनुसार यही जेठ 18 गतेदेखि असोज 14 चार महिनाको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। देशमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना 35%देखि 45% रहेको महानिर्देशक जोशीले बताउनुभयो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले हिजो संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। अर्थ मन्त्रालयमा आर्थिक वर्ष 2082-83 बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयनको थालनी गर्ने बताउनुभयो। पटक बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ ढंगले आएको अर्थमन्त्री पौडेलले दावी गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेटमा पूँजीगत खर्च बढ़ाउने चालू खर्चलाई निश्चित सीमाभित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ़ाउने नीति लिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेट मार्फत केही नीतिगत सुधारका विषय अघि सारिएको र आर्थिक विकास र समृद्धिका लागि वैकल्पिक वित्त मार्फत स्रोत परिचालन गर्ने नीति लिइएको बताउनुभयो। मन्त्री पौडेलले राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षा र अन्य सुविधासँग जोड्न खोजिएको, डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर र भन्सार बिन्दुमा अग्रिम आयकर लगाउने गरेकोमा त्यसलाई हटाइएको उल्लेख गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेटको कार्यान्वयन कसरी अघि बढ़छ र त्यसको नतिजा कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्ने बारे छलफल गर्नुभएको छ। उहाँले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो। सिंहदरबार स्थित संसद सचिवालयमा भएको छलफलमा संसदको आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। ससाना विषय उठाएर सदन सञ्चालन गर्न नदिने प्रवृत्तिले लोकतन्त्र र सदनलाई बलियो तुल्याउन नसक्ने बताउँदै मुख्य सचेतक बर्तौलाले यसबीचमा दलहरूबीच हुने छलफल र परामर्शका आधारमा गत्यावरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका श्याम कुमार घिमिरेले यही जेठ 20 गतेदेखि बस्ने बैठकको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सरकारले नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। यसैगरी प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारी, मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम, सुशासन सबलीकरण, निजामती कर्मचारी दक्षता अभिवृद्धि, मानव अधिकार प्रवर्धन, लागू औषध दुर्व्यवसन नियन्त्रण, महिला तथा बालबालिका सशक्तिकरण, किसान अनुदान, नमूना विद्यालय, भारत जाने नेपालीको अभिलेखीकरण लगायत कार्यक्रम उल्लेख गरिएको छ। प्रदेश सरकारले नयाँ बजेट असार 1 गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संक्रमणकालीन न्यायसँग जोड़िएका विषयलाई छिटो टुंग्याउने गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगले काम गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रियसभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दुवै आयोगका पदाधिकारी र पूर्व पदाधिकारीहरूसँगको छलफलमा सांसदहरूले राजनीतिक र दलीय स्वार्थ भन्दा माथि उठेर संक्रमणकालीन न्यायका विषयलाई टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र चीनका विदेश मन्त्री वाङ यी बीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापना सम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङ रहनुभएकी मन्त्री डाक्टर राणा र चिनिया विदेश मन्त्री बीच भेटवार्ता भएको हो। भेटका क्रममा मन्त्री डाक्टर राणाले नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरूबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनु भएको छ। चीन भ्रमणका क्रममा गान्सु प्रान्तको जुनहुआङमा आयोजित सभ्यताहरूबीचको आदान प्रदान र पारस्परिक सिकाई सम्बन्धी 4थो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले विभिन्न संस्कृतिहरूको सुन्दर बगैंचा रहेको संसारमा विविध जातीय समूह भाषा र सांस्कृतिक संगम सह अस्तित्व रहेको उल्लेख गर्नुभयो। महिलाको अधिकारको सम्मान आत्मनिर्भरता हाम्रो अभियान भन्ने नाराका साथ 7औं राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको समारोहमा मन्त्री नवल किशोर शाह सुडीले जबसम्म आर्थिक अधिकारले महिलाहरू सम्पन्न हुँदैनन् तबसम्म महिलामाथि हिंसा र विभेद कायम रहने हुँदा अबका दिनहरूमा महिला सम्बन्धी नीति तथा कार्यक्रम बदल्नु पर्नेमा जोड़ दिनुभयो। ललितपुरमा पर्सी मच्छेन्द्रनाथको भोटो देखाइने भएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी काठमाडौँ ललितपुर र भक्तपुर जिल्लामा आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ। अन्नपूर्ण हिमालको सफल आरोहण गरेको 75 वर्ष पुगेको अवसरमा हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्। 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा भोलिदेखि शुरू हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरू सहित 14 जना विदेशी पाहुना नेपाल आएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। आर्थिक वर्ष 2024-25 भारतको आर्थिक वृद्धि दर 6.5% कायम भएको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल गृहस्थ उत्पादन 9.2% वृद्धि भएको थियो। आज सार्वजनिक गरिएको कुल गृहस्थ उत्पादन जीडीपीको आँकडा विश्लेषकहरूको 6.3% अपेक्षा भन्दा केही माथि थियो, तर सरकारले वार्षिक रूपमा 6.5% आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ। जनवरीदेखि मार्च सम्मको पछिल्लो त्रैमासिकको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको सबैभन्दा छिटो र 6.8% वृद्धिको विश्लेषकहरूको अनुमानलाई पछाडि पार्दै कुल गृहस्थ उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 7.4% वृद्धि भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि उत्पादन बढ़ाउन सरकारले सामूहिक सहकारी र निजी क्षेत्र मार्फत खेतीयोग्य जमीनको अधिकतम उपयोग गर्ने नीति लिएको छ। यससँगै बिहिबार प्रस्तुत सरकारको बजेटमा प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य पनि लिइएको छ। दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी चैते धान खेतीलाई विशेष रूपमा विस्तार गर्ने सरकारको योजना छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेल:
दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका 22 जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट थप 12 लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छु। चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न रु 33 करोड विनियोजन गरेको छु।
धानमा आत्मनिर्भर हुने सरकारको योजना स्वागत योग्य रहेको त्यस क्षेत्रका विज्ञहरूको भनाइ छ। यसका लागि सुनकोशी मरिन तथा भेरी बबई डाइभर्सन योजनाको निर्माण जति सक्दो छिटो सम्पन्न गर्न सक्ने हो भने नेपाल धानमा आत्मनिर्भर हुनुसँगै निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न सक्दछ। धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठी:
यो एकदम राम्रो हो। अहिले नेपाल सरकारले सुनकोशी मरिन खोला डाइभर्सन जुन छ त्यसलाई जति सक्यो चाँडो, अब एक वर्ष दुई वर्ष भित्रमा सकेको खण्डमा त्यसले 12 रौतहट सर्लाही मोहतरी र धनुषाको 1,22,000 हेक्टर भूमिमा बाह्रैकाल सिंचाई गर्न सक्छ। त्यसै गरी फेरी बबई डाइभर्सनले बर्दिया र बाँकेको 55,000 हेक्टरमा बाह्रैकाल सिंचाई गर्न सकिन्छ, जसले गर्दा हामी धान चामलमा आत्मनिर्भर भइकन त्यसपछि हामी विदेशमा पनि निर्यात गर्न सक्छौ।
नेपालमा हाल वार्षिक औसत 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ, जबकि कुल आवश्यकता भने वार्षिक 85 देखि 90 लाख मेट्रिक टन रहेको छ। आयात कम गर्न धानको उत्पादन बढ़ाउने र खानपानको बानीमा परिवर्तन गरी अन्य खाद्य पदार्थको प्रयोगलाई जोड़ दिनु पनि उत्तिकै आवश्यक रहेको सरकारवालाहरूको भनाई रहँदै आएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
चितवनको भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ। लक्ष्य अनुसार प्रगति हुन नसकेपछि दुई शिफ्टमा काम गर्न थालिएको हो। करिब दुई महिना यता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल सहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनी बीच कामलाई तीव्रता दिने सहमति भएको थियो। यससँगै मजदूर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिचोक बीबीआरजेबीका संचालक विकास गौतमले जानकारी दिनुभयो। हाल बिहान 7 देखि राति 10 बजेसम्म 140 भन्दा बढ़ी मजदूरले काम गरिरहेका र यो संख्या 200 भन्दा बढ़ी पुग्ने उहाँले बताउनुभयो। असारसम्म 40% काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको र हाल भौतिक प्रगति 20% हाराहारीमा रहेको उहाँले बताउनुभयो। संघीय सरकारले 25 करोड़ र बागमती प्रदेश सरकारले 10 करोड़ रूपियाँ रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ। नेपाल गल्फ संघको आयोजनामा 11 संस्करणको नेपाल एमएच्योर खुल्ला गल्फ प्रतियोगिता यही जेठ 20 गतेदेखि शुरू हुने भएको छ। यही जेठ 22 गतेसम्म सञ्चालन हुने प्रतियोगिता 54 होलको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष टाँसी घलेले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भूटान र भारतका खेलाड़ी सहभागी हुनेछन्। पुरूषतर्फ व्यक्तिगत र टीम प्रतिस्पर्धा हुनेछ। यस्तै प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाड़ीको मात्र सहभागिता रहनेछ। प्रतियोगितामा 45 पुरूष र 10 महिला खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि मुस्ताङको घरबझोङ गाउँपालिकामा शुक्रबार संयुक्त साइकल तथा घोड़ा र्याली आयोजना गरिएको छ। घरबझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकल यात्री टोली मुस्ताङमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। पहिलो पटक आयोजना गरिएको साइकल र्यालीमा 23 जिल्लाका 362 जनाले सहभागिता जनाएका उहाँले जानकारी दिनुभयो।
अब मौसम आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरूमा र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने, कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरदरभन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश। यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने मौसम विज्ञान विभागको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। संसदलाई प्रभावकारी बनाउने विषयमा सभामुखद्वारा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल र आर्थिक वर्ष 2024-25 भारतको वार्षिक आर्थिक वृद्धि दर 6.5% रहेको तथ्याङ्क सार्वजनिक। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।